वह समा रफ़ाहा व बदा अल मीज़ान, और आसमान उसी ने बुलंद किया और मीज़ान ने अदल कायम की। कोई कायम कर सकता था इतना आसमान बड़ा, इतना ऊंचा? चले बना भी दिया, कर भी दिया, कोई रख सकता था कि ऐसे ही रहे? किसी है जान की वजह से आसमान ऊपर पे चला गया? कोई पानी का बुलबुला है जो ऊपर चला गया और वापस नहीं आ रहा? नहीं, रफ़ा व वदा ये दो अपोजिट चीज़ें हैं, मुतकाबिल लफ्ज़ हैं। रफ़ा का मानी होता है ऊपर करना, बुलंद करना, और वदा का मानी नीचे रखना, जिसको उर्दू में वज़ह हमल भी कहते हैं, हमल गिरा दिया, पस्त करना। आसमान को बुलंद करने और इफ़्फ़त का मतलब है। इसमें ज़ाहरी बुलंदी भी है और मानवी दर्जा और रुतबा भी है, कि आसमान फिज़िकली भी ऊंचा है और इसकी शान बहुत है, क्योंकि आसमान का मुकाबिल ज़मीन है और ज़मीन नीचे बिछी भी दिखती है। इसी के साथ साथ आप देखिए कि वदा अल मीज़ान का लफ्ज़ इस्तेमाल हुआ कि हमने रख दी तराजू। मीज़ान से क्या मुराद है? अगर आप पीछे से इस चीज़ को देखें तो मीज़ान का लफ्ज़ कुरान पाक में मुख्तलिफ जगह से आया। अगली आयतों में हम पढ़ रहे हैं कि अल्लाह तत्गौ फिल मीज़ान, और ताकि तुम तोलने में ज़्यादती ना करो, व अकीमुल वज़्न बिल क़िस्त वला तुख़सिरुल मीज़ान, ठीक रखो इंसाफ के साथ वज़न को और तोल को कम ना करो। तो इन तीन आयतों को जमा कर लें तो पता चलता है कि यहाँ अदल और इंसाफ पे इस कायनात के कायम होने की बात की गई। अल्लाह ताला ने कानून अदल जो बनाया वो इस तरह से बनाया कि हर चीज़ को उसका हक दिया जा रहा है, कोई चीज़ डिसऑर्गनाइज नहीं। जो अच्छे काम करेगा उसको जन्नत मिलेगी, जो बुरे काम करेगा उसको जहन्नम मिलेगी। अल्लाह ताला ने पहले हमें सारे असबाब दिए, फिर हमसे हिसाब लिया, नेमतें दी, फिर नेमतों के ऊपर सवाल है। क्या पता चला कि इस कायनात में जुल्म को जगह मिल ही नहीं सकती। इमाम इब्ने तैमिया फरमाते हैं कि एक हुकूमत कुफर के बल पे चल सकती है। आप दुनिया में आज कितनी काफिर हुकूमतों को पलता फूलता देखते हैं। कुफर के बल पे कोई मुल्क तरक्की कर सकता है, जुल्म के बल पे नहीं कर सकता। अब आप इसको ले आइए बड़े पैमाने से छोटे पे। आज पाकिस्तान या मुसलमान या इस्लाम या कोई बांग्लादेश, जिसको भी आप मुसलमान मुल्क कहते हैं, आपका क्या ख्याल है कि उसका नाम कैलेंडर में मुस्लिम मुल्क रखने से अब उसको तरक्की कर लेनी चाहिए? और फला फला यूरोप और फला, चूँकि ये नॉन मुस्लिम मुल्क हैं तो इनको तो डूब ही जाना चाहिए? नहीं। अगर आपको वेस्टर्न कंट्रीज़ में तरक्की मिल रही है ना, तो इसलिए कि वहाँ अदल और इंसाफ है। और नाम आप किसी का मुस्लिम स्थान भी रख दें और वहाँ अगर अदल नहीं, हकदार को हक नहीं मिल रहे, इंसाफ नहीं होगा। और यही कानून हर जगह के लिए, बड़े मुल्क से लेके शहर, शहरों से इदारे, फॉर्मेशंस, जो चीज़ें हैं, हत्ता कि आपका घर, आपके घर में भी सुकून तभी है जब आप सारे घर वालों को उनका हक देंगे। लेग पुलिंग नहीं होगी, सास बहू की और बहू सास की जान की दुश्मन नहीं है। बच्चों को बच्चों का हक दीजिए, माँ को माँ का दें, बीवी बीवी बन के रहे, शोहर शोहर बन के, जैसे हर चीज़ अपनी जगह पे जाती है तो एक सफाई का और सुथराई का एहसास होता है ना, इसी तरह हक वालों को हक दे दें। जितना ख़रीद रहे हैं उतने पैसे दें, डंडी ना मारें। जो ले रहा है उसको यकीन हो कि मैं ठीक चीज़ ले रहा हूँ, जो दे रहा है वो कहता है कि मैं ठीक चीज़ दे रहा हूँ। इस ट्रस्ट पे दुनिया चलती है, और आप इन सारी चीज़ों को डीलिंग्स में देखते ही होंगे। तो अल्लाह ताला फरमाते हैं कि इस कायनात में ज़्यादतियाँ ना करो, मत हक तोलने में कमी बेशी करो। अब देखिए, हमारे यहाँ ये भी एक बड़ा कल्चर है, मैंने बातों में लगा के ये चीज़ 100 वाली 50 की ले ली। बाज़ दफ़ा बातें करते हैं ना लोग, बाज़ औरतें बड़ी मशहूर होती, कहते इसको भेजो शॉपिंग करने, ये बड़ा सस्ता लाती है। एक तो वो सस्ता क्या लाती है, अपनी औरतपन बेच के और अपने लाड दिखा के और अपनी हया बेच के, अगर किसी ने उसके लाड वाले जुमलों से चीज़ सस्ती भी दे दी इंजॉय करने के लिए, तो क्या सस्ता, पैसे कम किए लेकिन इज्जत गंदी करके आ गई। दूसरी बात है कि आप किसी के ऊपर जुल्म करके खुश हैं। इंग्लिश में दो लफ्ज़ हैं, मैंने किसी की ज़ुबान से एक दफ़ा सुने, मुझे इतने अच्छे लगे कि अब मुझे वो भूलते नहीं, कि लिव एंड लेट टू लिव, जियो और जीने दो। ये एक मैंने नॉन मुस्लिम की ज़बान से या उसके लिखी हुई बात से पढ़ा था, उसने कहा कि जियो और जीने दो। तुम अगर कोई फ़ायदा लेना चाहते हो तो हमें भी तो दो। अगर आप इस असूल पे ज़िंदगी बसर करें, आपकी ज़िंदगियों में इत्मीनान और ख़ुशी आ जाएगी। और ये इस्लाम का निज़ाम था जो वेस्ट ने ले लिया। आप पढ़ते हैं ना, जब आप इनके एग्रीमेंट्स पढ़ते हैं तो अक्ल गुम हो जाती है, कि हम तो इतनी देर में तो हम पता नहीं क्या कुछ कर लेते हैं, जितने पेपरों पे ये लोग साइन कराते हैं। आप एक घर लीज पे ले, 10-15 जगह साइन करवाते हैं वो आपसे, और आप कोई काम करें वो कटक करके दिखाएंगे, ये देखिए ये इस वजह से। आप कोई चीज़ पूछते हैं वो पहले से रेडी होते हैं। हमारे मुल्कों में मेरा ख्याल है कि कई काम क्या शादियां हो जाती हैं और उसमें हो सकता है निकाहनामे पे साइन ही ना किए हों। हम तो इस तरह के चलचलाव वाले काम करने वाले लोग हैं ना, इसलिए हम पीछे बांध लें अपने दिल को। ये कुरान जिस तरह आपके दिल का तज़किया कर रहे हैं ना, तो अपनी आदत का, अपने जीने के स्टाइल का करें। कमिटेड पहाड़ रास्ते में आए, पत्थर टूटे, सर कोई फोड़े, कुछ करे, मैंने असूलों से नहीं हटना। और मैंने देखा है कि जो लोग असूल पसंद होते हैं बिल आखिर वही चुने जाते हैं। आप देखें ना, आप गाड़ी चला रहे हैं, आपके सामने एक गाड़ी है, वो सीधी जा रही है, सही स्पीड जो भी उस सड़क पे लिखी हुई है, आप बहुत इजीली उसके साथ चलेंगे। लेकिन अगर आप देखें कि स्पीड लिखी हुई है 70, आपसे अगला 35 में जा रहा है, कभी 60 की करता है, कभी कुछ, अभी इस लेन में, अभी इधर, अभी इधर, अभी इधर, आप कंफर्टेबल फील करेंगे? आप कहेंगे या तो इसकी गाड़ी को कोई प्रॉब्लम है या इसको कोई प्रॉब्लम है, इसको छोड़ो मैं आगे जाता हूँ। आप जब खुद, याद रखिए, जब कभी आप परेशान हो अपनी इस तालीम के सिलसिले में, टेस्टों का बोझ है, रिज़्क़ कुछ भी, फ़ौरन चेक करें कि इसकी वजह मैं तो नहीं, बाकियों को ये मसला नहीं, मुझे। बाज़ दफ़ा मसला सिर्फ मैं खुद होती हूँ और मुझे आप सब बुरे लगेंगे कि आप लोग ठीक काम नहीं कर रहे, उसकी वजह मैं खुद हूँ। मुझे काम करना नहीं आता, मुझे आपकी एस्टीमेशन नहीं लेनी आती, मुझे आपसे काम कराना नहीं आता। तो हर बंदा जब खुद को देखता है, अल्लाह ताला उसके लिए रास्ते आसान कर देता है। अल्लाह तत्गौ फिल मीज़ान वाकीमुल वज़्न बिल क़िस्त वला तुख़सिरुल मीज़ान। नाप तोल में कमी ना किया करो, और नाप तोल कोई मिर्चों का और सब्जी का और सोने चांदी का नहीं होता, हकूक का भी होता है, जिम्मेदारियों का भी होता है। अदल और इंसाफ के साथ रहो, अल्लाह ताला दयानतदारी सिखा रहा है, फेयर रहो, कारोबारी दयानतदारी भी सिखा रहा है इसमें, और गिरोही खयानत से भी बचा रहा है, और सदाकत सिखा रहा है कि सच्चे मुसलमान बनो, अपने ही घर की लंका को ना ढाओ। अल्लाह ताला ने फितरत में इतने सबक रखे हैं, आप यकीन करें कि आप आंखें खोल के देखें आपको कायनात में पूरे के पूरे सबक दिखेंगे। एक जगह मैं किसी शहर में गई थी तो अक्सर लोग सूरह रहमान की सीडी मांग रहे हैं। पता चला चंद दिन पहले टीवी पे कोई बुजुर्ग आए हैं या जो भी थे, कोई कैंसर के इलाज के लिए, उन्होंने कहा है कि पता नहीं कितनी दफ़ा सूरह रहमान की सीडी चला दो तो उस मरीज़ को सुनाएं तो उसका कैंसर ख़त्म हो जाएगा। अल्लाह करे हो जाए, लेकिन ये कि ये जो आदतों के कैंसर हैं ये ख़त्म हो जाए तो भी बहुत फ़ायदा होता। तो आप देखेंगे कि सूरह रहमान से आपको बहुत गैर महसूस तरीक़ों से अल्लाह ताला कायनात के रास्ते दिखाते हैं। इसलिए मैं आगे हल्का हल्का पढ़ना चाहती हूँ ताकि आप उस रिदम को महसूस करें जिसमें यह है। कुछ मुश्किल चीज़ें जो रह जाएंगी ना, वो फिर मैं आपको इंशाल्लाह ताला बाद में भी लिखा सकती हूँ। फरमाया वलर्द वदाहा लिल अनाम, और उसने ज़मीन को पैदा किया मखलूक के लिए। अनाम का लफ्ज़ आया, एक होता है इनाम, सूरतुल अनाम, अनाम होता है वो, ये है इनाम। इब्ने अब्बास कहते हैं कि हर जानदार को अनाम कहते हैं, मखलूक के मानों में, क्रिएशन के मानों में अल्लाह ताला ने हर एक को कहा। और ये जो अनाम है ना, ये अलीफ की ज़बर के साथ पढ़ते हैं। हर जानदार को कहते हैं जो ज़मीन पर चलता फिरता है, और ज़ी रूह के मानों में अरवाह, जिन्नो इन सारे इससे मुराद हैं कि अल्लाह ने इस कायनात पे कितनी मखलूकात रखी। इब्ने अब्बास कहते हैं कुल्लु शैइन फीही रूह, हर वो चीज़ जिसके अंदर रूह है वो अनाम है। आप ज़रा सोचें इस दुनिया में कितनी अनाम है। कीड़े किसको अच्छे लगते हैं, चुंटियाँ किसको अच्छी लगती हैं। फ़ी हा फा की हतुन, फ़ी हा क्या है, ज़मीन, हा की ज़मीन अलर्स की तरफ, फ़ी हा फा की हतुन व नहलु ज़ातुल अकमाम, इसमें कई किस्म के फल हैं और खजूरें गिलाफों वाली। फा के हा फवा के हतुन की जमा, और नखल खजूर को कहते हैं। कौन सी ज़ातुल अकमाम, गिलाफों वाली, ये कौन से गिलाफ होते हैं, हमने कभी कुदरती खजूरें नहीं देखी। आप जब कभी अरब में जाएं तो आपको दरख्तों से उतरी हुई खजूरें दिखेंगी ना, तो जिस तरह छल्ली के ऊपर एक छिलका सा होता है तो उतारें तो अंदर से कौन निकलता है ना, तो खजूर के बाहर भी एक इस तरह की चीज़ होती है, फिर बाद में वो सूख के झड़ जाता है, लेकिन बिल्कुल जो कच्ची कच्ची खजूरें होती हैं उसके बाहर अकमाम होता है, कि मुन की जमा है ये, कुदरती गिलाफ जो अल्लाह की तरफ से चढ़ा होता है ताकि उसकी नमी और उसका रस ज़ाया ना हो। और ये हिफाजत के लिए होता है, ऐसे ही जैसे सील है, मौसम की तब्दीलियाँ उसको मुतासिर ना करें, मक्खियाँ और मच्छर इसको गंदा ना करें। अल्लाह ने इतने प्यार से पैक कर दिया कि बस खा लो, धोना भी ना पड़े। सफ़र में जब लोग होते हैं तो उनके पानी नहीं होता, तो अल्लाह इसको करता है वो खोलते हैं और खाई जाते हैं। जो खजूरें हमें मिलती हैं ना, इसका वो पहले से उतार देते हैं। वल हब्बुल असफी व रईहान, और अनाज भी भूसी वाला और खुशबूदार फल। हब कहते हैं अनाज के दाने को, असफ कहते हैं गंदम और जौ के पौधे के तने पर जो भूसा इस्तेमाल होता है, उसको बाहर से फिर निकाल देते हैं और अंदर से वो चीज़ रहती है। फरमाया, और रेहान खुशबू के फूलों को कहते हैं, जैसे पुदीने की खुशबू होती है ना, इस तरह खुशबूदार चीज़ों की तरफ इशारा रेहान में। फबियी आला ये रब्बी कुमा तुकज़्ज़िबान, अपने रब की कौन कौन सी नेमतों को तुम झुटलाओगे। ये थी वो आयत कि जब नबी सल्लम ने सहाबा कराम के सामने पढ़ी तो चुप करके सुनते रहे। कहते हैं पूरी सूरह रहमान नबी सल्लम ने पढ़ दी, लोग गुमसुम बैठे सुनते रहे। आपने बाद में फरमाया कि तुमसे तो जिन बेहतर हैं कि उन्होंने इस आयत पे कि फबियही आला ये रब्बिकुमा तुकज़्ज़िबान कहा, वला बिशय मिन्ने मिका रब्बना नुकज़्ज़िबु फलकल हम्द, वा और ला नहीं, बिशय कोई भी चीज़, मिन्ने मिका तेरी नेमतों में से, रब्बना ए हमारे रब, नुकज़्ज़िबु हम झुटलाते हैं, फलकल हम्द और तारीफ तेरी है। इसलिए ये जुमला जो सुने उसको करना चाहिए, पढ़ने वाला तो पढ़ ही रहा होता है ना, और नमाज में जब कोई पढ़ता है तो फिर सुनना ही होता है। इस पे मैं मसाइल की बात नहीं करती ज़्यादा, लेकिन कुरान की जो आयतें हैं उसके बारे में एक अमूमी बात समझ लीजिए। जैसे सब्बिह इस्मा रब्बिका अलआला आयत है, उसके जवाब में सुभान रब्बी अलआला कहते हैं, या इसका हमें मिलता है। कुछ और सूरतें भी हैं जैसे हिसाब में यसीरा की बात है। इसके लिए जो सिंपल सी बात है कि आम हालात में सुने तो जवाब दें। नमाज में अगर इमाम सूरह रहमान पढ़ता है तो आप जवाब नहीं देंगे, क्योंकि इमाम का जो जवाब होता है ना वो मुक्तदियों का भी होता है। सिंपल सी बात है। अब यहाँ क्या करें, जितनी दफ़ा फबी आलाई रब्बी कुमार तो कस्बान सबक में आता है आप पढ़ लीजिए, दिल में पढ़ लीजिए। समझ नहीं आ रहा तो तर्जमा कह दीजिए कि अल्लाह तेरी हम किसी नेमत को नहीं छुटलाते और सारी तारीफें तेरे लिए हैं। और आला का लफ्ज़ हमारे लिए थोड़ा सा उर्दू ज़ुबान के लिए नया लगता है। इसका वाहे जो है ना अल्लन और इल्लुन होता है, और इलन भी होता है नेमतों के माने में, नेमतों के लिए। ये लफ्ज़ पहले कहाँ बोला है मैंने आपको याद है? सूरत नहल में, वो नेमतों वाली सूरत है। अब इसको शौर से सोच लीजिए कि कौन कौन सी नेमतें हम झुटलाते हैं, बड़ी बड़ी नेमतें। अब देखें कि जो नेमतें हमारे सामने आई हैं इसमें कुछ रूहानी भी हैं, कुछ जिस्मानी हैं। पूरी सूरत में 5-6 किस्म की जो नेमतें होती हैं वो सारी ही बयान कर दी हैं। और अंदाज फबी अलाई रब्बी कुमार तो कसीबान क्या बताता है कि अल्लाह की ज़ात की वाकई किसी नेमत को कोई बंदा नहीं छुटला सकता। खलकल इंसान मिन सुलसालिन कल फखार, जिसने पैदा किया इंसान को बचने वाली मिट्टी से ठीकरी की मानिंद। या फिर इंसान की तख्लीक के मराहल हैं, पहले इंसान को तीन से पैदा किया, फिर तीन लाजिब हुआ, फिर हमा मसनून हुआ, फिर उसके बाद वो ठीकरी की तरह बजी तो फखार हो गई। ये जो लफ्ज़ फ़ख्र है ना वो भी इसी से ही है, फटने वाली बजने वाली। इंसान की तख्लीक में ये सारे मरहले आए, पीछे इस पे सब बात हो चुकी इसलिए अब इसकी ज़रूरत नहीं है। इसके बरक्स व खलक अल जान मिमारी जिमिनार, और पैदा किया जान यानी जिन्नों को आग के खालिस शोले से। ये है थोड़ी सी बात समझने की। जान का लफ्ज़ ये जिन्नों का बाप है, जैसे अल इंसान है ना, तो जिन्नों का जद्द अमजद जिसको आप कहेंगे वह जान है। अब मारिज का लफ्ज़ आया, खालिस आग को जिसमें धुएं का नाम और निशान ना हो जान कहते हैं। आपने कभी मोमबत्ती जलाई होगी तो उसके शोले के आखिरी हिस्से में थोड़ा सा धुआं होता है, कभी गौर से देखा है आपने? वो शोले के आखिरी हिस्से को मारिज कहते हैं। तो जिन्नात किससे पैदा हुए? आग से नहीं, आग के धुएं से पैदा हुए हैं। ये फ़र्क समझ लें, आग के धुएं से पैदा हुए हैं जो बिल्कुल ऊपर रहते हैं। कैसे पैदा हुए हैं हमें अल्लाह ने नहीं बताया, ना इसकी ज़रूरत है, लेकिन ये पता चल गया कि इंसान मिट्टी से पैदा हुआ है तो जिन्नात आग से पैदा हुए हैं। خلق جان میں مارج من نار سے تو یہ پتہ چلتا ہے کہ وہ شعلے سے پیدا ہوئے. قرآن پاک کی ایک اور آیت سے پتہ چلتا ہے کہ انسانوں سے پہلے جنات پیدا کیے گئے تھے. فبی آلائی ربکما تکذبان, پھر اپنے رب کی کون کون سی نعمتوں کو تم جھٹلاؤ گے. کون سا رب؟ رب المشرقین و رب المغربین, وہی رب جو دونوں مشرقوں اور دونوں مغربوں کا رب ہے. دو مشرق اور دو مغرب کیوں؟ کہ ہر دن سورج ڈفرینٹ جگہ سے طلوع ہوتا ہے اور ڈفرینٹ جگہ پہ غروب ہوتا ہے. تو ہر دن کا مشرق فرق ہے, ہر دن کا مغرب فرق ہے. اور اگر ایسٹ اور ویسٹ کا فرق کر کے بھی دیکھ لیں, تو امریکہ میں جب ہم تھے تو ایسٹ کی طرف منہ کر کے نماز پڑھتے تھے قبلے کے لیے, لیکن یہاں آ کے ڈفرینٹ ہے. تو زمین چونکہ گول ہے اور گھومتی رہتی ہے, اس لیے یہ لفظ جو ہیں یہاں پہ دو کے لیے آئے ہیں. فبی آلائی ربکما تکذبان, بس اپنے رب کی کون کون سی نعمتوں کو تم جھٹلاؤ گے. یہاں تک تلاوت سنتے ہیں.
والسماء رفعها ووضع الميزان ألا تطغوا في الميزان وأقيموا الوزن بالقسط ولا تخسروا الميزان والأرض وضعها للأنام فيها فاكهة والنخل ذات الأكمام والحب ذو العصف والريحان فبأي آلاء ربكما تكذبان خلق الإنسان من صلصال كالفخار وخلق الجان من مارج من نار فبأي آلاء ربكما تكذبان فبأي آلاء ربكما تكذبان رب المشرقين ورب المغربين فبأي آلاء ربكما تكذبان.
ہم تھوڑا سا اس پہ بات کر کے پھر مزید اگلی نعمتوں کو دیکھیں گے, کیونکہ لفظ آلہ جو ہے عربی زبان میں تین مختلف معنوں میں آتا ہے. پہلا معنی ہے نعمتوں کا, نعمت باؤنٹیز جس کو انگلش میں آپ کہیں گے. عموماً ہم اس کو صرف نعمت کے طور پہ سمجھتے ہیں, لیکن اگلی چند آیتوں میں ہم اس کو نعمت سے مختلف الفاظ میں بھی دیکھیں گے. تو دوسرا اس کا معنی ہے عجائب, کمالات, قدرت, جس کو آپ کہتے ہیں نا کہ بہت بگ انوینشنز, قدرت کے نمونے. اسی طرح اس کا ایک تیسرا معنی ہوتا ہے خوبیاں, اوصاف حمیدہ, کمالات, فضائل. سارے معنی جمع کریں تو ہم کیا کہہ سکتے ہیں؟ تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے, تم اپنے رب کی کن کن خوبیوں کا انکار کرو گے, تم اپنے رب کی قدرت کے کن عجائب کا انکار کرو گے. اور ساتھ ہی لفظ دیکھیے تکذیبان. تکذیب کیا ہوتی ہے؟ اس کے بھی مختلف درجے ہوتے ہیں. ایک لفظ ہے کفر. کفر کا مطلب ہے چھپانا, ڈینائی کرنا. تکذیب اس سے مختلف ہوتا ہے. کس اس کا روٹ ہے, جھوٹ کو کہتے ہیں کس. تو تکذیب کیا ہے؟ سب سے پہلی بات یہ ہے کہ بعض لوگ تو سرے سے یہ مانتے ہی کوئی نہیں کہ ان چیزوں کا خالق اللہ تعالیٰ ہے. ان کا خیال ہے یہ صرف مادے کے ایک اتفاقی حادثے سے بن گیا اور بس اسی طرح ایک دھماکہ ہوگا اور ختم ہو جائے گا. دوسرے درجے میں تکذیب کے کہ کچھ لوگ یہ تو مانتے ہیں کہ ان چیزوں کو اللہ تعالیٰ پیدا کرتا ہے, لیکن ساتھ دوسروں کو شریک کرتے ہیں, اس کی نعمتوں کے شکریہ کے ساتھ ساتھ دوسروں کے. رزق کس کا کھاتے ہیں, گن دوسروں کے گاتے ہیں. بعض دفعہ بعض لوگ کچھ ایسے نام لیتے تھے اس دور میں, جیسے اپنے بتوں کے نام پہ انہوں نے کچھ چیزیں منسوب کر رکھی تھی کہ یہ بت اللہ تعالیٰ کے فلاں کام میں مدد کرتا ہے, معاون اور مددگار ہے. وہی بت کا کنسیپٹ آج کے دور میں ولی اور بزرگ کے صورت میں ڈھل گیا, اور بعض لوگوں نے یہ تک کہہ دیا کہ اس کائنات کو سنبھالنے میں کچھ بزرگوں کا اختیار ہے. تو اس طرح سے بھی تکذیب ہوتی ہے. ایک تیسری چیز کیا ہوتی ہے کہ انسان یہ تو مانے کہ یہ فلاں کی نعمت ہے, جو ہی اس کے سامنے آئے شکریہ ادا کرے, اور جو ہی اس سے پیچھے ہٹے تو شکریہ کسی اور کا کرنے لگے. یہ بھی ایک تکذیب ہے. اسی کو منافقت کہتے ہیں, کہ جب بندہ اللہ سبحانہ تعالیٰ کی نعمتوں کو پاتا ہے بات شیطان کی مانتا ہے. بات نفس کی مانتا ہے، بات معاشرے کی مانتا ہے۔ یہ تو ایسی ہے کہ جیسے ایک ملازم کام کسی اور کا کرے، پیسے آپ سے لینے آ جائے، تو آپ کو تو اچھا نہیں لگے گا نا۔ تو تکذیب کے کئی درجے ہوتے ہیں، عملی طور پہ ذہنی تکذیب ہوتی ہے، جسمانی تکذیب ہوتی ہے۔ ہم میں سے کسی کی یہ اوقات ہی نہیں ہے کہ اللہ سبحانہ تعالیٰ کی نعمتوں کا انکار کریں یا اس کی ان چیزوں کو چھٹلائیں۔ مکذب کی زندگی ہمیشہ خساروں والی زندگی ہے۔ اللہ تعالیٰ پیچھے بڑی بڑی نعمتوں کا تذکرہ، انسان کی پیدائش، جنوں کو آگ کے شعلے سے پیدا کرنے کی بات، مشرق اور مغربوں کی بات کرنے کے بعد اب ایک اور بڑی نعمت کا تذکرہ فرماتے ہیں، مرج البحرین یلتقیان، اس نے رواں کر دیے دو دریاؤں کو جو باہم ملے ہوئے تھے۔ لفظ مرجا کا معنی ہوتا ہے دو چیزوں کا اس طرح ملنا کہ پھر بھی ان کی اپنی اصل باقی رہے۔ مروج کا لفظ اردو میں بھی شاید کبھی آپ نے سنا ہوگا، عرب لوگ کہتے ہیں مرجت الدابۃ، چراگاہ، یعنی جہاں سے جانور چرنے جاتے ہیں اس کو مروج کہتے ہیں یا مرج کہتے ہیں۔ یا مطلب یہ کہ کھلے طور پہ دو پانیوں کو آزاد چھوڑ دیا جائے، ایک طرف نمک والا پانی ہو، ایک دفعہ میٹھا ہو، دونوں ساتھ ساتھ بہتے ہیں لیکن خلط ملط نہیں ہوتے۔ شاید آپ نے پاکستان میں دریائے نیلم کے پاس کچھ ایسی جگہ دیکھی ہوگی، بحرین ایک جگہ بھی ہے وادی سوات کے اندر، تو اس کو بحرین کہتے ہیں اس لیے کہ دو دریا ملتے ہیں۔ اتفاق ہوا مجھے بھی دیکھنے کا، ایک طرف سے نیلے رنگ کا پانی آتا ہے، ایک طرف سے سبز، اور بالکل بیچ میں جا کے وہ نیلے اور سبز کا اس طرح سے مکسچر بن جاتا ہے۔ ہم تو انک اور پانی کو الگ نہیں کر سکتے، آپ پانی کے اندر ایک قطرہ انک کا ڈالے، تھوڑی دیر گزرے گی سارا گلاس یا تو بلو ہو جائے گا یا لائٹ بلو ہو جائے گا، ڈالتے جائیں گے وہ سارا ہی نیلا ہو جائے گا۔ لیکن اللہ تعالیٰ دریاؤں کو کیسے رکھتا ہے کہ یہ میٹھا ہے یا نمکین ہے؟ ہمارے لیے اس میں سبق کیا ہے کہ برے ماحول میں اپنی مٹھاس ختم نہ کرو۔ بعض لوگ یہ شکوا کرتے ہیں، میں تو بڑی اچھی تھی، سسرال اچھے نہیں ملے، ساری مٹھاس ہی میری کڑواہٹ میں بدل گئی، میں تو کبھی اونچی بولی نہیں تھی، انہوں نے مجھے اونچی بولنا سکھا دیا، میں تو کبھی لڑی نہیں تھی، مجھے انہوں نے لڑنا سکھا دیا۔ تو مرج البحرین یلتقیان، یہ امتحان ہے ایک انسان کا۔ ایک انسان کا امتحان کیا ہے؟ کہ وہ برے سے برے ماحول میں بھی اچھا بن کے دکھائے، اپنی خوبی رکھیں۔ اور آپ دیکھیے کہ جو چیز اپنا اثر دیتی ہے نا، ایک وقت آتا ہے کہ وہ اپنا بنوا لیتی ہے۔ اگر آپ کے حالات کیسے بھی کڑوے کیوں نہ ہو، آپ اپنی مٹھاس باقی رکھیں گی نا، تو آپ دیکھیں گی کہ اس کے ساتھ ہی آپ کے اندر ایک وقت آئے گا کہ دوسروں کو ضرور اس کا احساس ہوگا۔ اللہ تعالیٰ نے اس کائنات کو تضادات کے ساتھ پیدا کیا ہے، ہر چیز ہماری مرضی کی نہیں ہو سکتی۔ اگر میں کہوں کہ میرا شوہر ہر چیز میری مانے، میری ہر عادت ان کو اچھی لگے یا ان کی ہر عادت مجھے اچھی لگے، ہم بور ہو جائیں گے۔ جب اختلافات ہوتے ہیں نا، جہاں فرکشن ہوتی ہے، تو وہاں ہمارا شعور جاگتا ہے۔ بس ایسے تضادات نہ ہو جائیں کہ بندہ اس کو وجہ بنا کر اپنے آپ کو اللہ کی رحمتوں سے دور کر لے۔ لیکن فطرت کا اصول ہے دھوپ اور چھاؤں ساتھ ساتھ چلتے ہیں، رات اور دن ایک ساتھ چلتے ہیں، سورج چاند ایک ساتھ چلتے ہیں، اصل یہ کہ آپ کس چیز کو کیسے رکھتے ہیں، کس طریقے سے رکھتے ہیں۔ تو اللہ تعالیٰ فرماتے ہیں بینہما برزخ لا یبغیان، ان کے درمیان ایک آڑ ہے کہ آپس میں گڑمٹ نہیں ہوتے، ملتے ہی نہیں ہیں، اس طریقے سے وہ چلتے جاتے ہیں کہ جیسے ریلوے کی پٹری کو آپ دیکھیں، اس کے ساتھ ساتھ منظر بدلتے جاتے ہیں نا، ایک منظر کبھی دوسرا منظر۔ اسی طرح کائنات کے اندر ہم دیکھتے ہیں کہ مختلف قسم کے منظر جو ہیں وہ بدلتے رہتے ہیں، اور کوئی اپنی آئیڈینٹیٹی لوز نہیں کرتا۔ ہم میں سے کوئی یہ نہیں کہہ سکتا کہ میں دوسرے کی وجہ سے اپنا کام نہیں کر رہی، دوسرے نہیں کر رہے تھے، آپ اپنا حصے کا کام کر دیجئے۔ آپ دیکھیں گے کہ لا یبغیان کی کیفیت جب نہیں ہوتی نا، یہ وہی لفظ ہے جس سے بغاوت کا لفظ ہے، باغی، فلاں کسی کا باغی ہو گیا۔ اللہ تعالیٰ کہتے ہیں یہ دوسرے کے اندر انٹرفیرنس نہیں کرتے۔ یہاں سے ایک اور ہمارے لیے عمل کا نقطہ نکلتا ہے، اور وہ کیا کہ دوسروں کے معاملات میں دخل نہیں دینا چاہیے۔ گھروں کے ماحول ہوں، دفتروں کے ماحول ہوں، ملکوں کے ماحول ہوں، کب بگڑتے ہیں؟ جب ہم دوسروں کے میٹرز میں دخل اندازی کرتے ہیں۔ زندگی جو ہے نا، یہ بڑی خوبصورت چیز ہے۔ رات تھی اور ایک دم آپ کو دن بھی آ گیا، اس میں وہ پتہ چلا نہیں وہ ذرا دیکھنے آئی تھی یہ کر کیا رہا ہے، چپکے چپکے اس کی جاسوسی کرنے آئی۔ کبھی آپ نے کہیں یہ آواز سنی کہ رات نے کہا لو جی میں تو اپنا کام اتنا اچھا کر رہی ہوں، دن تو نہیں کر رہا؟ تو زندگی اپنے معاملات کو نبیڑنے کا نام ہے۔ آج غلغلہ کیا ہے؟ حقوق، عورتوں کے حقوق، مردوں کے حقوق، اس کے حقوق، بچوں کے حقوق، لیبرز کے حقوق، اسلام کہتا ہے ذمہ داریوں کی بات کرو. صحابہ کرام نبی صلی اللہ علیہ وسلم سے آ کے جو پوچھا کرتے تھے وہ یہ نہیں تھا کہ ہمارے کیا حقوق ہیں تاکہ ہم فورم میں جا کے ذرا ان لوگوں پہ کلیم کر دیں, وہ آ کے یہ پوچھا کرتے تھے اللہ کے نبی ہماری بیویوں کے ہم پر کیا حق ہیں, ہمارے غلاموں کے ہم پر کیا حق ہے, ہمارے ماں باپ کے ہم پر کیا حق ہے, ہمارے پڑوسیوں کے ہم پر کیا حق ہے. تو آپ اپنے حصے کا کام کرتے جائیں, آپ دیکھیں گے کہ اللہ تعالیٰ خود بخود آپ کے لیے راستے آسان کرتے جائیں گے. فرمایا فبأی آلائی ربکما تکذبان, پس سے جن و انس تم اپنے رب کی کن کن نعمتوں کو جھٹلاؤ گے. تو کیا ہے اس کا جواب؟ لا بشیء من نعمک ربنا نکذب فلک الحمد, اللہ ہم تیری کسی نعمت کو جھٹلا نہیں سکتے, تیری کسی نعمت کو ہم پیچھے نہیں ڈال سکتے, اور تیری ہی شان بلند ہے. یہ صرف زبان سے نہ کہیں, دل سے کہہ کے دیکھیں کہ آپ کے دل میں کتنی محبت آتی ہے اس بات پہ کہ اللہ کی ذات آپ کے لیے کیا کچھ کائنات میں سجا کے بیٹھی, اور آپ کہہ رہے اللہ تعالیٰ میں اس کو ڈینائی نہیں کر سکتی. بات ہوئی دو دریاؤں کی اور کھارے اور میٹھے پانی کے ملنے کی, تو ساتھ ہی کہہ دیا یخرج منہما اللؤلؤ والمرجان, اور نکلتے ہیں ان سے موتی اور مرجان. سبحان اللہ. لولو تو موتی کو کہتے ہیں, اردو میں بھی ہم بولتے ہیں یہ لفظ, اور مرجان گونگوں کو کہتے ہیں, یعنی سمندر کی جو مخلوق ہے اس کے اندر کتنا اللہ تعالیٰ نے خوبصورت رکھا ہوا ہے. آپ کو پتہ ہے کہ جہاں نمکین اور میٹھا پانی ملتا ہے نا وہاں موتی ہوتے ہیں. فطرت میں بھی مختلف انسانوں کے بعض دفعہ ساری زندگی کے زندگی گزارنے اور نوک پلک کے نتیجے میں اچھی اولاد پیدا ہو جاتی ہے. بعض شوہر بیوی ساری زندگی ان کی نہیں لگتی, بیوی کہتی ہے میں نے کیا کمایا, مرد کہتا ہے تم نے تو میری ساری زندگی جیرن بنائی ہوئی تھی, لیکن وہاں سے لولو والمرجان نکل آتے ہیں. بعض میاں بیوی خود بہت اچھی زندگی بسر کرتے ہیں لیکن بچے اچھے نہیں نکلتے, اس کی بھی شاید ایک وجہ ہے کہ وہ اپنے ہی فن میں رہتے ہیں, ان کو اپنے ہی ہر وقت رومانس چاہیے, اور ان کی اپنی ذاتی زندگی اتنی ہے دعوتیں پارٹیاں کھانے, کیونکہ انڈرسٹینڈنگ بہت ہے کہ بچوں پہ توجہ نہ دی. تو بعض دفعہ جب ساتھی سے توجہ کم ہوتی ہے تو پھر اگلی نسل پہ توجہ لگتی ہے. فطرت کا اصول ہے کہ شر میں خیر نکلتا ہے. اللہ تعالیٰ فرماتے ہیں آسان تکرہ شیئن وہو خیر لکم, ہو سکتا ہے کہ تمہارے لیے کوئی چیز تمہیں بری لگ رہی ہے لیکن وہ اچھی ہوگی, اور اس کا اپوزٹ بھی ہوتا ہے, تمہیں کوئی چیز اچھی لگتی ہے لیکن وہ تمہارے لیے بری ہو. تو کبھی بھی اللہ تعالیٰ کے فیصلوں پہ اعتراض نہ کریں, ہمیشہ شر میں سے خیر ڈھونڈیے. آپ دیکھیں گے کہ کوئی آپ کو جلا جائے, کوئی دکھی کر جائے, تو آپ سوچیں تو اس نے بھی تو آپ کو ایک خیر دی, اور وہ کیا, آپ کو صبر کا موقع دیا. خوشیوں میں ہم اللہ کے ساتھ نہیں مل جاتے, لیکن جب نعمتیں چھنتی ہیں تو ہمارا باقی اللہ تعالیٰ کے ساتھ تعلق جڑنے لگتا ہے. تو فرمایا فبأی آلائی ربکما تکذبان, یہاں پھر آلاء کس معنوں میں, رب کے عجائبات قدرتیں. بعض دفعہ بالکل زندگی میں حالات اس طرح کے ہوتے ہیں کوئی سمجھ نہیں آتا کہ یہ ہو کیوں رہا ہے اور یہ میرے ساتھ کیوں ہو رہا ہے. ایسے وقت میں جلنے کڑنے, خود کو بیمار کرنے, سنگین نوعیت پہ پہنچنے کی بجائے سوچیں کہ اس میں سے خیر کیسے ہوگی. آپ کو پتا ہے کہ آج کے دور میں جو انڈسٹری ہے وہ را چیزوں کو کارآمد کرتی ہے. وہ کہتے ہیں گنے کے چھلکے پھینکنے ہیں تو ہم اس کو کیوں پھینکیں, رس تو اس کا چوس لیا, چلو اسے گتا بناتے ہیں, چلو اسے لکڑی بناتے ہیں, چلو اس سے کچھ مٹیریل بناتے ہیں جو عمارتوں میں کام آتا ہے. اسی طرح اللہ کی ذات انسانوں کو سکھاتا ہے کہ برے حالات میں سے اچھی نصیحت لینا سیکھو. فبأی آلائی ربکما تکذبان, پس ہے جنو انس تم اپنے رب کی کن نعمتوں کو جھٹلاتے ہو. اللہ تعالیٰ میں کہتے ہیں بتاؤ, مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان فبأی آلائی ربکما تکذبان یخرج منہما اللؤلؤ والمرجان فبأی آلائی ربکما تکذبان.